इस उम्मीद पर और रोशन ख्याली की बुनियाद पर दोनों के मिलने जुलने को कतन नापसंदगी की नजर से न देखा गया। फिर कई बार ऐसा हुआ, लड़की घर में तन्हा थी, वो आ गया, उसके लिए क्या रोक टोक और क्या खौफ। फिर वो हुआ जो ना होना चाहिए था, लड़की के पैरों के नीचे से जमीन निकल गई, आसमान घूमता दिखाई दिया। लड़के ने एकदम उससे किनारा कशी इख्तियार कर ली। कहां तो वो हर रोज चक्कर लगाता नहीं थकता था, कहां वो बिल्कुल गायब हो गया। लड़की को अपनी दुनिया अंधेर होती नजर आई। मैंने उसकी बदली हालत को भांप लिया। तन्हाई ने उससे पूछा, फायजा बेटी, बिल्कुल उसी तरह जैसे आपको मैंने रोका है, उसने अपनी कहानी सुनाई। मैं परेशान हो गई कि अब क्या करूं। फिर मैंने उस लड़के का पता पूछा, उससे जाकर मिली, उसके सामने एक अच्छी भली तकरीर की, ऊंच नीच समझाई, ये एहसास दिलाया वो लड़की जात है, अब वो क्या करेगी, कहीं कोई गलत कदम ना उठा ले। लिहाजा आप अपने माँ बाप से कहें वो आपका रिश्ता लेकर उनके घर जाए। लड़की के माँ बाप को आप पहले ही इस नुक्ता नजर से पसंद हैं, लिहाजा ये एक बेहतर हल होगा और यही आपके हक में भी बेहतर रहेगा। मुझे उस वक्त इंतहाई सदमा हुआ और मैं दंग रह गई जब उसने पूरी ढिटाई से कह दिया, नहीं मोहतरमा, ऐसी कोई बात नहीं, मेरा उस घराने में आना जाना जरूर रहा है, लेकिन मैंने उस लड़की में सिरे से कोई दिलचस्पी नहीं ली। मेरे माँ बाप ने तो मेरे लिए बहुत पहले से एक बहुत मौजूद रिश्ता तलाश कर रखा है और उन्होंने इब्तदाई बात भी कर ली है। दोनों घराने इस रिश्ते से पूरी तरह मुत्तफिक हैं, बहुत जल्द हमारी शादी हो जाएगी। अब आप बताएं मोहतरमा, जो आप कह रही हैं वो मैं किस तरह कर सकता हूँ? इतना अच्छा रिश्ता छोड़कर मैं उस गई गुजरी लड़की से किस तरह शादी कर सकता हूँ? और फिर मेरा तो उससे दूर का भी वास्ता नहीं, दरअसल उसकी ये ख्वाहिश है कि मुझसे शादी हो जाए। जब मैंने साफ इनकार किया तो वो मुझ पर इल्जाम लगाने पर उतर आई। है ना जुल्म की बात मोहतरमा, मेरा इस लड़की से दूर का भी कोई चक्कर नहीं, आप मेरी इस बात पर यकीन करें या ना करें। और इस सिलसिले में अब मैं कुछ नहीं सुनना चाहता। अगर आपको उसकी इतनी फिक्र है तो उसके लिए कोई अच्छा सा लड़का तलाश करके शादी करा दें। ये कहाँ का इंसाफ है कि आप उसे जबरदस्ती मेरे पल्ले बांध देना चाहती हैं? आप जा सकती हैं। मैं उसकी बातें सुनकर सकते में आ गई, सोचने लगी बच्ची को जाकर क्या बताऊंगी, उस पर तो आसमान टूट पड़ेगा, वो तो तमाम तर उम्मीद मुझसे लगाए बैठी है, जब मुझे देखेगी तो उसकी आंखों में उम्मीद के दिए जल उठेंगे, मैं उन दियों को बुझते कैसे देख सकूंगी। उफ मेरे मालिक, मैं क्या करूं, कहां जाऊं। लड़के के पास से वापसी पर मैं ये सब कुछ सोचती रही। ऐसे में मुझे एक लड़के का ख्याल आया, उसकी वालिदा मेरे साथ टीचर थी, मैं उनसे मिली। लड़के की वालिदा से तो सिर्फ इतना कहा कि मैं उनके बेटे के लिए एक बहुत अच्छा रिश्ता लेकर आई हूँ, आप लड़की को देख लें। फिर उनके बेटे से मैंने अलहदगी में बात की, वो मेरा बहुत एहतराम करता था, मुझे आंटी कहता था। मैंने उसे पूरी बात बताई और इल्तजा की कि वो उस लड़की को कबूल कर ले और उस लड़की पर भी कभी जाहिर न होने दे कि वो उसके बारे में क्या जानता है, इस तरह उसकी इज्जत नफ्स मजरू नहीं होगी। वो वाकई बहुत अच्छा लड़का था, उसने मेरी बात सुनकर सर झुका दिया, अब वो खुश खुर्रम रह रहे हैं। मेरा ख्याल है बेटी फायजा, अब आप और ज्यादा बेहतर तौर पर समझ गई होंगी कि ये मामलात किस कदर नाजुक हैं और इस तरह के मामलात में मुलव्वस होने से इंसान की दुनिया और आखबत दोनों तबाह हो जाते हैं। अब मेरी बेटी को एहसास हो गया होगा।
जी जी हाँ,
मैंने अर्ज किया था कि जिनसी ख्वाहिश की तस्कीन के लिए इंसान अगर उसी तरह हदूद और कयूद की पाबंदी करे जो वो दूसरी हाजात मसलन खाने पीने सोने और आराम करने से मुतालिक करता है, तो ये सवालात पैदा ही नहीं होते। आप लोग इस बात को मिसाल से समझिए। फर्ज करें आप बाजार खरीदारी के लिए जाते हैं, वहाँ आपको कपड़े का एक जोड़ा पसंद आ जाता है, उसकी कीमत आप अदा नहीं कर सकती, तो क्या दुनिया का कोई कानून और उसूल इस बात की इजाज़त देता है कि आप वो जोड़ा जबरदस्ती हासिल कर लें? जवाब नहीं में है। اسی طرح اگر بیمار کے سامنے کھانے کی ایسی چیز رکھی جائے جسے وہ بہت پسند کرتا ہے لیکن اس کے کھانے سے اس کی بیماری بڑھنے کا اندیشہ ہے تو لازمی طور پر اسے اس چیز سے پرہیز کرنا پڑے گا۔ بس یہی معاملہ جنس کا ہے۔ بلا شبہ جنسی خواہش بلوغت کے ساتھ ہی پیدا ہو جاتی ہے، لیکن اگر اس کو پورا کرنے کے لیے حدود اور قیود کا خیال نہ رکھا جائے تو یہ معاشرہ جنگل کی شکل اختیار کر جائے گا، خاندان کا ادارہ ختم ہو جائے گا، انسانی تہذیب اور تمدن بالکل ملیا میٹ ہو کر رہ جائے گی۔ عجیب بات ہے، ہم غریب کو تو نصیحت کرتے ہیں کہ اس کے پاس پیسے نہیں ہیں تو وہ صبر کرے، غیر قانونی طور پر کوئی چیز حاصل کرنے کی کوشش نہ کرے، اپنی خواہش پر قابو پائے، ہاں اپنی آمدنی میں اضافہ کرنے کی جائز کوشش ضرور کرتا رہے تاکہ وہ اس چیز کو خریدنے کے قابل ہو سکے۔ لیکن جنس کے معاملے میں اسے چھٹی دینا چاہتے ہیں۔ ہمیں مغربی معاشرے سے سبق سیکھنا چاہیے، عبرت حاصل کرنی چاہیے۔ مغربی معاشرہ جنسی آزادی کی وجہ سے کب کا ختم ہو جاتا، لیکن وہاں ایڈز کی بیماری نے ان کی آنکھیں کھول دی ہیں۔ کاش ہم مسلمانوں کا آخرت پر اتنا یقین ہوتا جتنا مغربی معاشرے کا ایڈز پر ہے۔ انہوں نے ایڈز کے خوف سے جنسی فاقہ شروع کر دیا ہے، لیکن ہم مسلمانوں کو اتنی توفیق نہیں ہوتی کہ اللہ اور رسول محمد صلی اللہ علیہ وآلہ وسلم کے متعین کردہ حدود اور قیود کی پابندی کریں۔
آپ کا لہجہ یہاں پہنچ کر کافی تلخ ہو گیا ہے، لیکن یہ باتیں ہیں بہت پتے کی، گویا بے لگام خواہشات کے تابوت میں آخری کیل ہیں۔ مجھے امید ہے کہ اب اس معاملے میں ہم میں سے کسی کو بھی کوئی تردد نہیں رہ گیا ہوگا، یعنی نکاح سے پہلے نام نہاد محبت کے بھیس میں مرد اور عورت کا ہر تعلق اسے بربادی کی طرف لے جاتا ہے۔ اللہ کی نافرمانی الگ ہوتی ہے، دنیا اور آخرت میں بھی رسوائی ملتی ہے، اس لیے اس سے بچنے کا اہتمام کرنا چاہیے۔ جیسے آج کا انسان ایڈز اور کینسر سے بچنے کی کوشش کرتا ہے، آپ اس کو روح کا کینسر کہہ لیں۔ ہم مسلمان ہیں، ہمارا ایمان دنیا داروں کے دنیا پر ایمان سے زیادہ مضبوط ہونا چاہیے۔ ہمیں اللہ اور رسول خدا صلی اللہ علیہ وآلہ وسلم کی ناراضگی سے ان کی نسبت کہیں زیادہ ڈرنا چاہیے جتنا یہ لوگ ایڈز اور کینسر سے ڈرتے ہیں اور بچنے کی کوشش کرتے ہیں۔ یہ اسی صورت میں ممکن ہے جب ہم ان تمام محرمات کو متعین کریں، شیطان کے پھیلائے ہوئے جال سے محفوظ رہنے کا مؤثر حل تلاش کریں۔ اس لیے میری پہلی گزارش یہ ہے کہ غیر مردوں سے رابطے میں قرآن کی اس تعلیم کا خیال رکھنا چاہیے جو امہات المومنین کو دی گئی۔ اللہ تعالیٰ کی جانب سے ان عالی مرتبت خواتین کو یہ حکم دیا گیا۔ سورۃ احزاب میں اللہ تعالیٰ فرماتے ہیں، کسی سے نرم آواز میں بات نہ کرو، ورنہ جس شخص کے دل میں مرض ہے وہ کوئی امید لگا بیٹھے گا۔ اب قرآن کے اس حکم کا یہ مطلب ہرگز نہیں کہ خواتین مردوں سے غیر شائستہ اور غیر مہذب طریقے سے گفتگو کریں۔ قرآن کا منشا صرف یہ ہے کہ عورت کی آواز میں غیر ضروری نرمی نہیں ہونی چاہیے کہ مخاطب کسی فضول بات کا حوصلہ پا سکے، اس لیے کہ گفتگو ہی وہ دروازہ ہے جس سے ہر طرح کے معاملات کا آغاز ہوتا ہے۔ اگر اس دروازے پر شرم و حیا، وقار اور خدا خوفی کا تالا لگا ہوگا تو کسی کو اندر آنے کی جرت نہیں ہوگی۔
بہت خوب، بات بالکل واضح ہو گئی۔
اس سلسلے میں دوسری اہم بات یہ ہے کہ ہمیں صرف خاندان اور معاشرے کا ہی خیال نہیں رکھنا چاہیے، بلکہ ہمارے دل میں سب سے زیادہ خوف اللہ کا ہونا چاہیے۔ اللہ کا خوف ہرگز ہرگز کوئی نفسیاتی بیماری نہیں، بلکہ اللہ والوں کا معروف مقولہ ہے کہ اللہ کا خوف عقل مندی کی معراج ہے۔ اس لیے رابطہ ٹیلی فون سے ہو یا فیکس سے، خط سے ہو یا ای میل سے، ہمیں اس غلط فہمی میں مبتلا نہیں ہونا چاہیے کہ ہمیں کوئی نہیں دیکھ رہا۔ اگر ہمارا یہی گمان ہے تو پھر صاف ظاہر ہے کہ اللہ تعالیٰ کے فرامین پر ہمارا کوئی ایمان نہیں۔ جیسا کہ اللہ تعالیٰ سورۃ طہٰ کی آیت نمبر 5 میں فرماتے ہیں، یعلم السر و اخفى، یعنی وہ چھپے بھید اور نہایت پوشیدہ بات سبھی کو جانتا ہے۔ اور اسی طرح سورہ الاعلیٰ کی آیت نمبر 5 میں فرماتے ہیں، انہ یعلم الجہر وما یخفا، یعنی وہ اعلانیہ بات کو بھی جانتا ہے اور پوشیدہ کو بھی۔ اور سورہ قاف کی آیت نمبر 16 میں فرماتے ہیں، وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ وَنَعْلَمُ مَا تُوَسْوِسُ بِهِ نَفْسُهُ وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنْ حَبْلِ الْوَرِيدِ، اور ہم ہی نے انسان کو پیدا کیا اور جو خیالات اس کے دل میں گردش کرتے ہیں ہم انہیں جانتے ہیں، اور ہم اس کی رگ جان سے بھی زیادہ قریب ہیں۔ اب دیکھیے، گھر والوں سے چھپ کر غیر مت سے رابطہ کرنے والی عورت بھی کتنی عجیب ہے۔ وہ لوگوں سے تو حیا اور شرم کرتی ہے، لیکن اللہ سے اسے کوئی شرم یا حیا محسوس نہیں ہوتی، حالانکہ اللہ کا حق سب سے زیادہ ہے۔ گناہ کرنے میں سب سے زیادہ شرم بھی انسان کو اللہ تعالیٰ ہی سے کرنی چاہیے۔ اسی لیے تو نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، فَاللَّهُ أَحَقُّ أَن يُسْتَحْيَى مِنْهُ، یعنی اللہ تعالیٰ اس کے سب سے زیادہ حقدار ہیں کہ ان سے حیا کی جائے۔ یہ حدیث بخاری، ترمذی اور ابن ماجہ میں ہے۔ سچ بات یہ ہے کہ اگر انسان کا نفس اسے کسی غلط کام کرنے کی طرف آمادہ کر رہا ہے تو اسے ایسی جگہ تلاش کرنی چاہیے جہاں اللہ تعالیٰ نہ ہو، جبکہ حقیقت یہ ہے کہ اللہ اس سے غافل نہیں ہے، جیسا کہ وہ سورہ بقرہ کی آیت نمبر 255 میں فرماتا ہے، لا تاخذہ سنۃ ولا نوم، یعنی نہ اسے اونگ آتی ہے اور نہ نیند۔ دراصل یہ بات تو ویسے ہی غیر مناسب اور کمزور ایمان کی علامت ہے کہ انسان خاندان یا معاشرے کے خوف سے برے کام سے بچے۔ ایمان خالص کا تقاضا تو یہ ہے کہ انسان صرف اللہ تعالیٰ کے خوف سے برائیوں سے بچے، یہی اللہ تعالیٰ کا حکم ہے۔ سورہ آل عمران کی آیت نمبر 175 میں ارشاد ہے، فلا تخافوهم وخافونی، یعنی لوگوں سے مت ڈرو بلکہ مجھ سے ڈرو۔ اور جو شخص صرف لوگوں کے خوف سے برائیوں سے بچتا ہے اسے بہت جلد شیطان یہ یقین دلا دیتا ہے کہ اس وقت اسے کوئی نہیں دیکھ رہا، اور جو شخص اللہ تعالیٰ کو اپنا آقا اور نگران سمجھتا ہے اس سے کبھی یہ غلطی سرزد نہیں ہو سکتی کہ اس وقت وہ پروردگار کائنات کی نگرانی میں نہیں ہے۔ مزید یہ بات بھی ہمارے ذہنوں میں رہنی چاہیے کہ یہ زندگی ہمیں اللہ تعالیٰ نے آزمائش کے لیے دی ہے۔ یہاں ہمیں جو آزادی دی گئی ہے وہ محض یہ ثابت کرنے کے لیے ہے کہ ہم اپنے ارادے اور اختیار کے ساتھ کس نوعیت کے فرد ہیں۔ اسی لیے اللہ تعالیٰ نے اس بات کا اہتمام کر رکھا ہے کہ ہمارا ایک ایک فعل نوٹ کیا جائے، ریکارڈ میں رکھا جائے، تاکہ قیامت کے دن اللہ تعالیٰ انسان پر حجت قائم کر سکے۔ قرآن کریم کے الفاظ اس حقیقت کو سورہ کاف آیت نمبر 49 میں یوں بیان کرتے ہیں، وَوَجَدُوا مَا عَمِلُوا حَادِرًا وَلَا يَظْلِمُ رَبُّكَ أَحَدًا، اور جو کام انہوں نے کیے ہوں گے وہ سامنے دیکھ لیں گے اور تیرا پروردگار کسی پر ظلم نہیں کرے گا۔ میں سمجھتی ہوں ہمیں ان وجوہات کا بھی یقین کرنا چاہیے جن کی وجہ سے اس قسم کے حادثات جنم لیتے ہیں جن کا اظہار آج یہاں کیا گیا ہے، اور میرے مطالعے اور مشاہدے کی حد تک اس کی زیادہ تر وجوہات دو ہیں، ایک فراغت، دوسری بری صحبت۔ فراغت دراصل ایک دو دھاری تلوار ہے، انسان فارغ ہو، اس کا ذہن خالی ہو تو وہ شیطان کا گھر بن جاتا ہے، اور انسان اس فراغت سے انجوائے کرنے کے لیے طرح طرح کے طریقے ڈھونڈتا ہے۔ ہماری نوجوان لڑکیوں نے بھی اپنی فراغت کے لیے مختلف طریقے تلاش کیے ہیں، کچھ ذہنوں کو خراب کرنے والے ڈائجسٹ اور لچر قسم کے رسائل و جرائد کا مطالعہ کرتی ہیں، اور کچھ ٹی وی اور ریڈیو سے دل بہلاتی ہیں، کچھ فیشن کے نت نئے طریقے اپنانے اور بازاروں کا سروے کرنے کو زندگی سمجھے ہوئے ہیں، اور کچھ حسب توفیق بیک وقت تمام مشاغل کو اپنائے ہوئے ہوتی ہیں۔ ان تمام مشاغل کو اختیار کرنے سے ان کا ذہن مردوں کو مسحور کرنے اور ان سے مسحور ہونے پر مذکور ہو جاتا ہے۔ ظاہر ہے جب وہ ایسی کہانیاں پڑھتی ہیں، ایسی فلمیں دیکھتی ہیں جن میں لڑکے لڑکیاں ماں باپ سے چھپ کر محبت کرتے نظر آتے ہیں، ایسی خواتین کے انٹرویوز اور تصاویر دیکھتی ہیں اور پڑھتی ہیں جن کا مقصد صرف اور صرف اپنے حسن کے نمائش کر کے دوسروں کو متوجہ کرنا ہوتا ہے، تو پھر ان کے تباہ کن اثرات سے بچنا کیسے ممکن ہے؟ اب رہی دوسری چیز، وہ ہے بری صحبت۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے، المرء علی دینی خلیلی فلینظر احدکم من یخالی، یعنی انسان اپنے دوست کے دین پر ہوتا ہے، لہٰذا ہر شخص کو یہ دیکھنا چاہیے کہ وہ کیسے شخص کو دوست بنا رہا ہے۔ چنانچہ میرے مشاہدے میں یہ بات آئی ہے کہ اگر لڑکی کی سہیلیاں بے دین، فیشن پرست اور ان لغویات کی عادی ہوں جن کا ذکر میں پہلے کر چکی ہوں، تو ان کی گفتگو کا موضوع اور مشترکہ مشاغل انہیں رسوائی کے دھانے پر پہنچا کر چھوڑتے ہیں۔ ان سہیلیوں کی مدد سے نت نئے اور شکاری قسم کے مردوں سے رابطہ ممکن ہو جاتا ہے۔ والدین یہ خیال کرتے ہیں کہ ان کی بیٹی سہیلی کے گھر گئی ہے، لیکن انہیں علم نہیں ہوتا کہ اس آڑ میں کیا کچھ ہو رہا ہے۔ اس لیے اگر ہماری نوجوان نسل اپنی فراغت اور صحبت یعنی سہیلیوں کو اختیار کرنے میں عقل مندی کا مظاہرہ کرے، تو یہی خرابیاں خوبیوں میں بدل جائیں۔ فراغت کے لمحات کو دین سیکھنے، علم بڑھانے، انسانی اقدار کو فروغ دینے والی کتب کا مطالعہ کرنے میں گزارا جائے، اور سہیلیوں کے انتخاب میں کردار اور دین کو پیش نظر رکھا جائے، تو پھر انسان پر شیطان کے حملہ آور ہونے کے امکانات بہت کم ہو جاتے ہیں۔ میں اس بات کو اللہ اور اس کے رسول صلی اللہ علیہ وآلہ وسلم کی بات سے یوں مکمل کرتی ہوں کہ نماز کو اگر صحیح روح کے ساتھ ادا کیا جائے، یعنی انسان اللہ تعالیٰ کے حضور کھڑا ہو کر محض تلاوت کرنے کی بجائے دل کی گہرائی سے اللہ تعالیٰ سے مخاطب ہو، تو پھر کائنات کا پروردگار خود اس کی حفاظت کرتا ہے۔ یہ نماز ہی ہے جس کے متعلق سورہ عنکبوت کی آیت نمبر 45 میں فرمایا گیا ہے، ان الصلاۃ تنہی عن الفحشاء والمنکر، بے شک نماز انسان کو ہر قسم کی بے حیائی اور خلاف شرع کام سے روکتی ہے۔ اسی لیے جب نماز کا وقت ہوتا تھا تو اللہ تعالیٰ کے رسول محمد صلی اللہ علیہ وآلہ وسلم بلال رضی اللہ تعالیٰ عنہ کو اذان دینے کا حکم ان الفاظ میں فرماتے تھے، قم یا بلال ارہنا بالصلاۃ، اے بلال اٹھو ہمیں نماز سے راحت پہنچاؤ۔ پھر جب زندگی میں کوئی مسئلہ، کوئی تکلیف، کوئی رنج پہنچے تو نماز ہی کے ذریعے اللہ سے مدد طلب کی جائے، کیونکہ خود اللہ کے رسول محمد صلی اللہ علیہ وآلہ وسلم اور ان کے صحابہ کرام رضی اللہ تعالی عنہم کو اللہ نے یہی حکم دیا، یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ ان اللہ مع الصابرین، اے ایمان والو صبر اور نماز کے ساتھ اللہ کی مدد طلب کرو، بے شک اللہ صبر کرنے والوں کے ساتھ ہے۔
بالکل ٹھیک، ہم خواتین کو یہ نہیں بھولنا چاہیے کہ ہماری ساری اہمیت اور قدر ہمارے والدین اور شوہروں کی وجہ سے ہے۔ جو خواتین اپنے ماں باپ سے بے نیاز ہو کر فیصلے کرنا چاہتی ہیں، انہیں پورے معاشرے کی مخالفت مول لینا پڑتی ہے۔ کچھ نا عاقبت اندیش لوگ اگر اس موقع پر اخبارات اور عدالتوں کے ذریعے ایسی لڑکیوں کی حمایت کرتے ہیں تو اس حقیقت کو بھول جاتے ہیں کہ معاشرے کے عرف کے خلاف کچھ نہیں ہو سکتا۔ ہمارے معاشرے میں خاندان کو بنیادی اہمیت حاصل ہے، اس سے الگ ہو کر خوشگوار زندگی کا تصور بھی ممکن نہیں۔ ہماری اور اس طرح کی دوسری ان گنت مثالیں آپ کے سامنے ہیں۔
میرا خیال ہے اب ذرا چائے کا ایک دور اور چل جائے، اس موضوع پر گفتگو سیر حاصل ہو گئی ہے، اور فائزہ بیٹی کے ذہن میں بھی اب کوئی ایسی ویسی بات نہیں رہ گئی ہوگی، کیوں فائزہ؟
بجا فرمایا آپ نے، میں آپ سب کی تہ دل سے شکر گزار ہوں، آپ کی گفتگو نے میری آنکھیں کھول دی ہیں۔
چائے حاضر ہے۔
تمام مہمان جا چکے فائزہ، اگر آپ اپنے فیصلے پر ثابت قدم رہیں تو پھر تمہیں کوئی بھی دنیا کی بہترین متا بننے سے نہیں روک سکتا، اس لیے کہ اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا ہے، دنیا زندگی کا سامان ہے اور اس میں سب سے بہتر سامان نیک عورت ہے۔
میں اپنی دل کی کیفیت کو الفاظ کا روپ تو نہیں دے سکتی، لیکن اتنا ضرور کہوں گی کہ گھر جا کر اپنا سر اپنے پروردگار کے حضور ڈال دینا چاہتی ہوں۔
جائیں فائزہ، اللہ آپ کو خوش رکھے اور ہر مصیبت سے محفوظ رکھے، آمین۔
اوہ مس صاحبہ، آپ اور ہمارے گھر، آئیے آئیے، آپ کو دیکھ کے حیرت بھی ہو رہی ہے اور خوشی بھی۔
اچھا، میں آپ کی والدہ سے ملنے کے لیے آئی ہوں۔
آئیے آئیے، تشریف لائیے، میں امی کو بلاتی ہوں۔ امی جان، इधर आइए, देखिए तो हमारे घर कौन आया है।
अभी आई बेटी।
ओह ये आप हैं, फायजा की टीचर साहब। फायजा तो आपकी बातें करते नहीं थकती, इसकी बातें सुन सुनकर मुझे भी आपसे मिलने का बहुत इश्तियाक हो गया था। मेरा नाम हमीदा है।
अच्छा अच्छा।
और मिस साहिबा ये मेरी मेरी बड़ी बहन खालदा है।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम। आप दोनों से मिलकर बहुत खुशी हुई, ऐसा महसूस होता है कि खालदा साहिबा की अभी शादी नहीं हुई। हा?
जी जी नहीं, अभी ये गैर शादी शुदा है।
अच्छा, मैं आपसे अलहदगी में कुछ बात करना चाहती हूँ।
जी अच्छा। बच्चियों तुम अपने कमरे में चली जाओ।
जी अच्छा।
जी अब फरमाएं।
मोहतरमा मैं फायजा की टीचर हूँ, इस हैसियत से मैं आपको मशवरा देने आई थी कि आपको अब उसकी शादी की फिक्र करनी चाहिए।
जी खुदा ना खास्ता, क्या कोई ऐसी वैसी बात हुई है?
नहीं नहीं, परेशान होने की जरूरत नहीं है, आपकी बच्ची माशाल्लाह बहुत नेक और समझदार है। मैं तो उसके साथ खास ताल्लुक की बिना पर आपको ये मशवरा देने आई हूँ, और आपकी तवज्जो शरीयत के इस हुक्म की तरफ दिलाना चाहती हूँ कि वालिदैन को औलाद की शादी उसकी बुलूगत के बाद जिस कदर जल्द मुमकिन हो कर देनी चाहिए।
आपकी बात बिल्कुल बजा है, लेकिन आजकल मुनासिब रिश्ते कहाँ मिलते हैं? इनके वाले साहब ने अपने दोस्तों से भी कह रखा है, और मैं आपकी शुक्रगुजार हूँ, आपने फायजा को अपनी बेटी समझते हुए दिलचस्पी ली। आपके इल्म में कोई मुनासिब रिश्ता है तो जरूर बताएं।
अब अगर ये आप ख्याल कर रही हैं कि मैं फायजा के लिए कोई रिश्ता लाई हूँ तो ये बात नहीं है। हाँ अगर बता दें कि आप किस किस्म का रिश्ता चाहती हैं तो शायद मैं आपके सिलसिले में कोई मदद कर सकूं।
बात किस किस्म के रिश्ते की नहीं, माँ बाप तो बस ये चाहते हैं कि लड़का अच्छी शक्ल सूरत का हो, खानदान अच्छा हो, उसका मुस्तकिल रोजगार हो और बस।
मुझे आपकी बात सुनकर हैरत हुई।
जी क्या फरमाया आपने?
मैंने कहा मुझे आपकी बात सुनकर बहुत हैरत हुई है।
लेकिन क्या मैंने कोई गलत बात कह दी?
आपने लड़के के किरदार और दीनदारी के मुतालिक कोई बात नहीं की, मुझे हैरत इस पर है।
ये मैंने इसलिए नहीं कहा कि फायजा आपके बारे में बताती रहती है, लिहाजा आप इस पहलू को नजरअंदाज कर सकती हैं, ये मैं कैसे सोच सकती हूँ?
दुरुस्त फरमाया आपने, हमें अल्लाह ताला के रसूल सल्लल्लाहु अलैहि वसल्लम का यही हुक्म है कि रिश्ता करते वक्त दीनदारी को खानदान, दौलत, हुस्न, गरज हर चीज पर तरजीह देना चाहिए, इसलिए कि इस दुनिया में सब कुछ वो नहीं होता जो हम चाहते हैं।
मोहतरमा मुझे आप पर मुकम्मल एतमाद है, बल्कि अगर आप इसे बोझ ना महसूस करें तो मैं तो गुजारिश करूंगी आप मेरी दोनों बेटियों के लिए अच्छे घर देखिए।
मैं इंशाल्लाह ऐसा ही करूंगी, और बहुत जल्द आपको अपनी कोशिश के बारे में बताऊंगी। आपसे मिलकर मुझे अंदाजा हो गया कि आपके लिए रिश्ते तलाश करना ज्यादा दुश्वार नहीं, अब मैं इजाजत चाहूंगी।
बहुत बहुत शुक्रिया। बेटी फायजा इन्हें दरवाजे तक पहुंचाओ।
जी अच्छा।
हाँ तो फायजा फिर तो इसका फोन नहीं आया।
जी दो तीन मरतबा आया, लेकिन मैंने उसकी आवाज सुनते ही रिसीवर रख दिया, इसके बाद नहीं आया।
आपके सर्द रवैये ने उसे मायूस कर दिया, गोया अब आपकी उससे जान छूट गई, लिहाजा अल्लाह का शुक्र अदा करें, अल्लाह ने आपका पर्दा भी रखा है ना। अच्छा अल्लाह हाफिज।
जी जी हाँ बिल्कुल, अल्लाह हाफिज।
हेलो हमीदा बात कर रही हूँ, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम, और ये मैं हूँ फायजा की टीचर।
ओह आप कैसे मिजाज हैं?
अल्लाह का शुक्र है, मैंने दो घराने देखे हैं, मेरे शोहर के जानने वाले हैं, अगरचे ज्यादा मालदार नहीं है लेकिन बाकिरदार हैं, दीनदार हैं। अगर आप इजाजत दें तो आप लोगों को उनसे मिलवा देती हूँ, उनसे बात कर चुकी हूँ मैं। हाँ दोनों घराने आपके यहाँ रिश्ता करने के लिए तैयार हैं, हम मुलाकात के बाद आप तीनों घरानों को ज्यादा बेहतर अंदाजा हो जाएगा, लेकिन दोनों घराने बेजा रस्मों और फजूल खर्चियों के कायल नहीं हैं, जो कुछ करेंगे इस्लाम के दायरे में रहकर करेंगे।
इससे अच्छी बात और क्या हो सकती है, नमूदो नमाइश में क्या रखा है, हमें भी आपके तजवीज करदा रिश्ते इंशाल्लाह पसंद आएंगे।
मैं चाहती हूँ आप निकाह से पहले किसी रोज दोनों बहनों को थोड़ी देर के लिए मेरे यहाँ भेज दें, मैं उन्हें चंद नसीहतें करूँगी।
जी अच्छा, एक दो रोज तक ये आपके पास हाजिर हो जाएंगे, आपका ये अजीम एहसान हमें हमेशा याद रहेगा।
हाँ नहीं नहीं ऐसी कोई बात नहीं है, तो मेरा फर्ज था।
अस्सलामुअलैकुम।
वालेकुम अस्सलाम। वालेकुम अस्सलाम। आहा, फैजा और खालिद आए।
आए भाई आए, बहुत खुश हुई आप दोनों को देखकर।
सुनाए कैसा रहा तीनों घरानों की मुलाकात का नतीजा?
जी जी वो बस तमाम मामला तय पा चुके हैं, तारीख भी तय हो गई है।
अल्लाह का शुक्र है, बहुत ही खुशी हुई ये सुनकर। अच्छा बच्चियों, अब चंद बातें मेरी तरफ से। ये दुनिया अल्लाह ताला ने हमें आजमाइश के लिए दी है, मामला शादी का हो या कोई और, यहाँ आइडियल का मिलना मुहाल है। अगर एक लड़की को आइडियल शौहर और एक शौहर को आइडियल बीवी मिल गई तो जिंदगी की आजमाइश होने के माने ही खत्म हो जाएंगे। अल्लाह ताला को हर पहलू से इंसान की आजमाइश मकसूद है, और इसकी माशरती और इज्दवाजी आजमाइश तभी होती है जब इस मामले में भी उसे जब्त, बर्दाश्त और तवाजुन का मुजाहरा करना पड़े। अल्लाह ताला सूरह बकरा की आयत 185 में फरमाते हैं, मियां बीवी एक दूसरे का लिबास है। मतलब यह है कि जिस तरह लिबास इंसान की जीनत का बायस है, सर्दी गर्मी से हिफाजत का सामान है, शर्मगाहों का निगेबान है, इसी तरह मियां बीवी का आपस का ताल्लुक है। ये भी माशरे में अमन व अमान और खूबसूरती का बायस है। इंसान की जायज ख्वाहिशात को एहसन तरीके से आसूदा करके उसके अखलाक को बिगड़ने से बचाता है, और खानदान के बुनियादी इदारे के कयाम का सामान मुहैया करता है। कुरान मजीद में सूरह निसा की आयत 34 में अल्लाह ताला ने फरमाया है कि मर्द औरतों पर कवाम है, इस बिना पर कि अल्लाह ताला ने इनमें से एक को दूसरे पर फजीलत दी है, और इस बिना पर कि मर्द अपने माल खर्च करते हैं। बस जो औरतें साले हैं वो इताचार होती हैं, और मर्दों की अदम मौजूदगी में अल्लाह की हिफाजत और निगरानी में उनके हकूक की अमीन होती हैं। बच्चों यहाँ शायद आपको कवाम का मतलब समझ में ना आया हो, इससे घर का सरबराह मुराद है। जिस तरह हर मुल्क का कोई सरबराह होता है, इसी तरह घर की छोटी सी ममलुकत का सरबराह इस्लाम ने मर्द को मुकर्रर किया है। और किसी मुल्क का नज्म व नसक उसी वक्त बरकरार रह सकता है जब उसके अवाम अपने हुक्मरान की फरमा बरदारी करें, और अगर कभी उन्हें कोई शिकायत पैदा हो तो कायदे कानून के तहत इसके इजाले की कोशिश करें। बेटा अगर वो कानून को हाथ में ले लेंगे तो माशरे का अमन तबाह हो जाएगा। बिल्कुल इसी तरह अगर घर की रियासत में बीवियां शौहरों की वफादार और वफाशियार बनकर रहेंगी तो घर की फजा मोहब्बत का गहवारा बन जाएगी,
और खुदा ना खास्ता कभी मामला बिगड़े यानी एक दूसरे से शिकवा शिकायत पैदा हो जाए तो शरीयत के समझाए हुए तरीके से उसे हल किया जाए। ये तरीका इख्तियार करने से मियां बीवी की नाराजियां हैरतअंगेज तौर पर मोहब्बत को फरोग देने का बायस बनेगी। और बेटा ये मैं जाती तजुर्बे और मुशाहिदे की बिना पर कह रही हूँ। रुखसत से पहले मैं आप दोनों को एक किताब बतौर तोहफा देती हूँ। इस किताब का मुताला इज़्दवाजी जिंदगी को खुशगवार बनाने में बहुत मुआविन साबित होगा इंशाल्लाह।
इंशाल्लाह।
बहुत बहुत शुक्रिया मिस साहिबा।
तुम्हारा भी बहुत शुक्रिया। अच्छा बेटा अल्लाह हाफिज।
अल्लाह हाफिज।
सामईन मोहतरम, बहनों के लिए तोहफा आपने सुनी। आपके लिए ये सीडी दारुसलाम स्टूडियो ने खास तौर पर तैयार की है। दारुसलाम स्टूडियो से इस वक्त तक बेशुमार कैसेट्स और सीडीज रिलीज हो चुकी हैं, जिनमें चंद एक ये हैं। हुस्ने यूसुफ, अपने नाम से भी ज्यादा खूबसूरत और प्यारी कहानी, जिसे कुरान मजीद ने भी अहसनुल कसस करार दिया है। मोमिन का हथियार, रोजमर्रा की दुआओं की कैसेट और सीडी, जिसमें वाजे किया गया है कि अल्लाह ताला से दुआएं क्यों, कब और कैसे मांगी जाएं। मैं लौट कर आऊंगा, ईसा अलैहिस्सलाम की जिंदगी के हालात व वाकयात, ईसाइत की असल तस्वीर, बुनियादी अकायद और अकीदे तसलीस पहली बार कैसेट और सीडी में। आपके लिए ये कैसेट्स और सीडीज पेश कर रहे हैं मोहम्मद तारिक शाहिद और हबीबे किब्रिया। दारुस्सलाम स्टूडियो दारुस्सलाम का एक हिस्सा है। दारुस्सलाम किताब सुन्नत की इशाद का आलमी इदारा है। दारुस्सलाम का हेड ऑफिस सऊदी अरब के दारुल हुकूमत रियाज में है, जिसके मैनेजिंग डायरेक्टर जनाब अब्दुल मालिक मुजाहिद हैं। दारुस्सलाम का दुनिया के 25 मुल्कों में नेटवर्क है। पाकिस्तान में इसका पता नोट करें, दारुस्सलाम स्टूडियो 50 लोअर माल नज़्द एमएओ कॉलेज लाहौर। फोन नंबर्स 724-0024 और 723-2400, फैक्स 735-4072। अल्लाह हाफिज़।